यो कृष्ण सार एफएम
94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।
अब प्रस्तुत छ पश्चिम डायरी।
नमस्कार, कृष्ण सार एफएम 94 मेगाहर्जले नेपालगञ्जमा उत्पादन गरेको पश्चिम डायरीमा लक्ष्मी गौडेल र राकेश मिश्रको हार्दिक स्वागत छ। आजका पत्र पत्रिकाहरूमा आधारित पश्चिम डायरीको सुरुमा मुख्य खबरका शीर्षकहरू।
तिहार अन्तर्गत एमपञ्चकको दोस्रो दिन आज कुकुर पूजा, नेपालगञ्जमा भाँडाको कारोबार बढ्यो।
प्रदेश नम्बर 5 का प्रमुख लामा बाँके बर्दियाको सुरक्षाको अवस्था बुझ्दै बाँकेमा 35% महिलाद्वारा घरमै सुत्केरी, जनस्वास्थ्यले चासो नदिएको गुनासो।
नेपालगञ्जको होलपुर न्यू रोडमा अवैध फुटपाथ व्यापार बढ्दै स्थानीय निकायमा समयमा काम नहुँदा सुर्खेतका सेवाग्राही समस्यामा।
र प्रदेश नम्बर 6 मा घोषणा गरिएका पिछडिएको क्षेत्र सच्याउना माग, जाजरकोट रिम्ना सडक 1.5 महिनापछि सञ्चालनमा, डोल्पा दुनैको सडकको ट्र्याक खुल्ने।
दिशा ज्वेल्स प्रालीको तर्फबाट यहाँहरू समक्ष विजया दशमी, तिहार तथा छठको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ। साथै यस शुभ अवसरको उपलक्ष्यमा यही भाद्र 19 गतेदेखि कार्तिक 15 गतेसम्मका लागि दिशाको हरेक 1 लाख र 100 भन्दा माथिका हिराको गर गहनाको खरिदमा सुनको सिक्का र गहना उपहार पाउनुहुने जानकारी गराउँदछौ।
अब तपाईँको सहर नेपालगञ्ज 4 त्रिवेणी मोडको सञ्जीत ज्वेलर्समा पनि सम्पर्क नम्बर 081-523-128।
पश्चिम डायरीको सुरुमा तिहार अन्तर्गत एमपञ्चकको आज दोस्रो दिन कुकुर पूजा गरिँदैछ। यसै क्रममा नेपालगञ्जमा भाँडाको कारोबार पनि बढ्यो धनतेरसका कारणले। एमपञ्चकको दोस्रो दिन आज कुकुर पूजा गरिँदैछ। आज हिजो एमपञ्चकको पहिलो दिन कागको पूजा गरिएको थियो। काग छुन अप्ठ्यारो भएकाले परैबाट खाना प्रसाद राखेर पूजा गर्ने चलन छ। आज कुकुरलाई पूजा गरी माला लगाएर विभिन्न परिकार खुवाउने प्रचलन रहेको छ। सुरक्षाको लागि भरपर्दो जनावरका रूपमा कुकुरलाई लिइन्छ। आजभोलि विभिन्न नसलका कुकुरहरू खरिद बिक्री समेत हुने गरेको छ। सनातन धर्मका कुकुरहरूलाई विशेष महत्त्व दिएर हेरिन्छ। कुकुर मानव सभ्यतादेखि नै मानवसँग अत्यन्त नजिक वफादार जनावर हो। ऋग्वेदमा प्रष्टसित सम्राको बारेमा उल्लेख गरिएको छ। सम्रा अर्थात् कुकुरहरूकी आमाले स्वर्गका राजा इन्द्रलाई उनको हराएको वस्तु भेटाउन सहयोग गरेको उल्लेख छ। हिन्दू परम्परा अनुसार कुकुरलाई अभिभावक, सुरक्षाकर्मी अनि यमराजको दूतका रूपमा मानिन्छ र मृत्यु उपरान्त पनि मोक्षको द्वारमा कुकुरले नै पहारा दिएको कथन छ। आजको दैनिक नेपालगञ्जमा खबर छ।
यसै तिहार भित्रिएसँगै नेपालगञ्जमा भाँडाको कारोबार तीव्रले वृद्धि भएको छ। यो सिजनमा तामा, पित्तल, काँच लगायतका भाँडा व्रतनको कारोबार बढेको हो। नेपालगञ्जमा 5 लाखदेखि 10 करोडसम्म लगानी भएका करिब 5 दर्जन भाँडा पसल रहेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल वैश्यले बताउनु भयो। अचेल अधिकांश भाँडा पसलमा उपभोक्ताको थामी नसक्नु भिड छ। नेपालगञ्जका अधिकांश भाँडा पसलले टेन्ट नै निर्माण गरेर अहिले भाँडाका व्यापार गरिरहेका छन्। तिहारमा तामा, पित्तल, काँस लगायतका भाँडा बर्तनको माग अत्याधिक हुने गरेको छ। तिहार सुरु भएसँगै तामा, पित्तल र काँसका भाँडाको अत्याधिक माग हुने गरेको छ। अघि पछिको तुलनामा यो समयमा तीव्रले कारोबार वृद्धि हुने व्यवसायहरू बताउँछन्। नेपाल स्टोरका सञ्चालक जाकिर हुसेनका अनुसार तिहारको समयमा नै अन्य समयभन्दा अत्याधिक व्यापार हुँदै आएको छ। आजको सद्भावमा निशु जोशीले खबर लेख्नु भएको छ।
प्रदेश नम्बर 5 को प्रहरी प्रमुख नियुक्त भएपछि माताहतका जिल्लाहरूमा सुरक्षा अवस्था बुझ्न निस्किनुभएका अतिरिक्त प्रहरी महानिरीक्षक मिङमार लामा नेपालगञ्ज आइपुग्नु भएको छ। हिजो दिनभर बर्दियाको ब्रिफिङ लिनुभएका एआइजी लामा साँझ नेपालगञ्ज पुग्नु भएको हो। बर्दियाका मुख्य प्रहरी इकाइहरूको औपचारिक भ्रमण सकिएको छ। एआईजी लामाले भन्नुभयो, बर्दियाको सम्पूर्ण सुरक्षा अवस्थामा धेरै कुरा बुझ्ने मौका पाएँ। जिल्ला प्रहरी कार्यालय गुलरियादेखि इलाका प्रहरी कार्यालय राजापुर, इलाका प्रहरी कार्यालय मैनापोखर लगायतका प्रहरी इकाइहरूमा एआईजी लामाले ब्रिफिङ लिएका थिए लिनुभएको थियो। आजको दैनिक नेपालगञ्जमा खबर छ।
चिसापानी स्वास्थ्य चौकी बागेमा बर्थिङ सेन्टर नहुँदा सुत्केरी व्यथा लागेमा यहाँका महिला नेपालगञ्ज र कोहलपुर जान बाध्य छन्। गाउँमै भएको स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर नभएकाले कतिपय महिला जोखिम मोलेर घरमै बच्चा जन्माउने गर्छन्, जसले गर्दा यस क्षेत्रमा आमा र शिशुको ज्यानै जोखिम हुने गरेको छ। चिसापानी स्वास्थ्य चौकीका इन्चार्ज धननाथ योगीका अनुसार न्यून आय भएका गरिब र दलित समुदायमा गाउँमै बच्चा जन्माउनेको संख्या बढी छ। उहाँले चिसापानीका करिब 35% महिलाले घरमै बच्चा जन्माउने गरेका छन्। गाउँमा एम्बुलेन्स पनि नभएको र गाडी रिजर्भ गर्न नसक्ने समुदायका मानिसले घरमै बच्चा जन्माउने गरेको बताउनुभयो। जिल्ला जनस्वास्थ्यले भने चासो नदिएको गुनासो समेत गर्नुभयो। बर्थिङ सेन्टरका लागि जिल्ला जनस्वास्थ्य कार्यालयसँग पटक पटक ताकेता गरे पनि सुनवाई नभएको स्वास्थ्य चौकी चिसापानीका इन्चार्ज धननाथ योगीले बताउनुभयो। जिल्ला जनस्वास्थ्य कार्यालयलाई नभएको वरिष्ठ जनस्वास्थ्य अधिकृत खिमबहादुर खड्काले बताउनुभयो। यसै स्थानीयको माग र समयलाई मध्यनजर गरी स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर स्थापना गर्ने तयारी भइरहेको बैजनाथ गाउँपालिका एक चिसापानीका वडाध्यक्ष रूपबहादुर मल्लले बताउनुभयो। आजको नयाँ पत्रिकामा विश्वराज पछल डङ्ग्याले लेख्नु भएको छ।
कोहलपुर र नेपालगञ्ज न्यू रोडमा अवैधानिक फुटपात व्यापार बढेको छ। मापदण्ड अनुसार न्यू रोडको दायाँ बायाँ 1.5 मिटर व्यापार व्यवसाय गर्न नपाइने भए पनि सडकमै घुम्ती ठेलादेखि सटरका भाडा व्यापारिक सामान बिक्री भइरहेको छ। फुटपात व्यापारले न्यू रोडको स्वरूप संरचना र सडकलाई अस्त व्यस्त र फोहोर बनाएको छ। कोहलपुर र नेपालगञ्ज न्यू रोडको बीच सडकमै व्यापार हुँदासम्म पनि जनप्रतिनिधि मुखदर्शक छन्। अति व्यस्त हुने न्यू रोडमा सडक मिचिने गरी वर्षौँदेखि व्यापार भइरहेको छ। यात्रु हिँड्नका लागि बनाइएको फुटपाथमा व्यापार गरिएपछि सवारी साधन गुड्ने ठाउँबाट जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ। टेकेन्द्र बस्यालले खबर लेख्नु भएको छ।
चौकुने गाउँपालिका गुठो निवासी मोतीकला धमला जग्गा पास गर्न लगातार 3 दिन जिल्ला मालपोत कार्यालय धाउनुभयो। अझै कति दिन लाग्ने हो थाहा छैन। मालपोत कार्यालयमा टोलाइरहनु भयो कि उहाँले भन्नुभयो, आज भोलि भन्दै यत्रो दिन बितिसक्यो, यहाँ हामी जस्ता मान्छेको पीडा कसैले सुन्दैनन्। मालपोत कार्यालय बाहिर राखिएको नागरिक वडापत्रमा यो काम सेवाग्राहीले सम्पूर्ण कागजपत्रको प्रक्रिया पुर्याए एकै दिनमा सक्नुपर्ने स्पष्ट उल्लेख गरिएको छ। तर वडापत्रको व्यवस्थाले उहाँ र त्यहाँ कार्यरत कर्मचारीलाई छोएको छैन। आजको अन्नपूर्ण पोस्टमा ललित बहादुर बुढाले खबर लेख्नु भएको छ। यो सुर्खेतको खबर हो।
गत भदौ 10 गते भारी वर्षातका कारण पहिरो जाँदा अवरुद्ध भएको सडक 1.5 महिनापछि सुचारू भएको छ। जाजरकोटको भेरी नगरपालिका 3 ठाठी बजारको न्यू रोड स्थित खलङ्गा रिम्ना सडक सरकारवालाको व्यवस्थाका कारण ढिलो सञ्चालनमा आएको हो। सडक भत्केको लामो समयसम्म पनि मरम्मत सम्भारका लागि कुनै पहल नभएपछि सडकमा यात्रा गर्ने स्थानीय र यात्रुले शास्ति बेहोर्नु परेको थियो। सदरमुकामको व्यस्त बजारमा भत्केको सडक बन्न 1.5 महिना लाग्यो। उहाँले भन्नुभयो, दुर्गम बस्तीका बाटो भत्कियो भने के होला। उहाँले स्थानीय सरकारवाला जिम्मेवार र सचेत नभएकाले सर्वसाधारणले दुःख पाउने गरेको बताउनुभयो। नागरिकमा जनक केसीले खबर लेख्नु भएको छ। पश्चिम डायरीमा अधिवक्ताको नजरमा कस्तो रह्यो संसदको 4 वर्षे कार्यकाल?
व्यक्तिको केसलाई लिएर सिङ्गो तपाईँको चाहिँ जुडिसियरी र पार्लियामेन्टको बिचमा जुन विवाद ल्याउने कामहरू सिर्जना गरियो संसदबाट, त्यो पनि गम्भीर एउटा चाहिँ ठुलो मलाई लाग्छ इतिहासमा त्यसको चाहिँ समीक्षा होला।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्, अहिलेलाई व्यापारिक विश्राम।
कौशल्या मेमोरियल अस्पताल हलदारपुर बाके हाम्रा सेवाहरू
24 घन्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हाड जोर्नी तथा नसा रोग, एकुपंचर फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी, युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग, असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, प्रेस मजदुर, रिक्सा मजदुरलाई सबै सेवामा 10% छुट व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 मा डाक्टरहरूद्वारा चेक जात तथा उपचार गरिन्छ। पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाके।
फोन नम्बर 081414007 र 98482363।
इस क्षेत्र का पुराना चिर परिचित दक्ष र अनुभवी 45 वर्षदेखि सेवा दिदै आएका प्रमुख कन्सल्टेन्ट सर्जन डाक्टर केएन जोशी द्वारा विभिन्न रोगहरूको सफल उपचारका लागि हामीलाई सम्झनुहोस्।
सेवाहरू पेट नचिरिकन दूरबीन प्रविधिबाट पेटको पित्त थैली र पानी गोलाको शल्यक्रिया गर्नुका साथै हाइड्रोसिल हर्निया पाइल्स प्रोस्टेट मृगौलाको पथरी थाइराइड र टन्सिलको पनि समुचित सफल उपचार हुन्छ। सम्पर्क डाक्टर केएन जोशी प्रमुख कन्सल्टेन्ट सर्जन गणेशमान चोक सुर्खेत रोड नेपालगञ्ज बाँके।
सम्पर्क नम्बर 081520872 र 98582182।
बीएससी सीएसआईटीमा फर्ना खुल्यो। एस महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जमा त्रिवी अन्तर्गत जुनसुकै क्याम्पसबाट फारम भरी प्रवेश परीक्षामा पास गरेका विद्यार्थीहरूको भर्ना सुरु गरिएको छ। फर्स्ट कम फर्स्ट बेसिसमा भर्ना हुने, सिट संख्या सीमित भएको हुँदा आफ्नो भर्ना सुनिश्चित गर्न सूचित गरिन्छ। कक्षा यही कार्तिक 19 गतेदेखि सञ्चालन हुने बेहोरा जानकारी गराइन्छ। यसका साथै त्रिवीको निर्णय अनुसार व्यवस्थापन संकाय अन्तर्गत बिपिए ब्याचुलर अफ पब्लिक एडमिनिस्ट्रेसन, मानविकी संकाय अन्तर्गतको बिसिए ब्याचुलर अफ कम्प्युटर एप्लिकेशन कार्यक्रमको यसै शैक्षिक सत्रको भर्नाका लागि फारमहरू वितरण भइरहेको समेत सहर्ष जानकारी गराउँदछौ। क्याम्पस प्रमुख महेन्द्र बहुमुखी क्याम्पस त्रिवी नेपालगञ्ज। सम्पर्क नम्बर 98582540।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज। कृष्ण सार जत्तिकै तेज।
कृष्ण सार एफएम 94 मेगाहर्ज नेपालगञ्जबाट प्रसारण भइरहेको पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी krishnasarfm.org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी। छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
संघीय लोकतान्त्रिक नेपालको संविधान जारी पछि संविधान सभाबाट रूपान्तरित व्यवस्थापिका संसदको कार्यकाल सकिएसँगै संक्रमणकालीन व्यवस्था पनि टुङ्गिने चरणमा पुगेको छ। यो संसदको कार्यकाल आगामी माघ 7 गतिसम्म भए पनि मङ्सिरमा निर्वाचन तय भएको र मनोनयनको मिति असोज 29 सुरु भएपछि संविधानको व्यवस्था अनुसार कार्यकाल सकिएको हो। यसैबीच कृष्णसार एफएमको साप्ताहिक कार्यक्रम रेडियो इजलासमा अधिवक्ता वसन्त गौतमले अधिवक्ता लोकबहादुर शाहलाई संसदको 4 वर्षीय कार्यकालको उपलब्धि कस्तो रह्यो भनेर सोध्नु भएको छ।
यो ऐतिहासिक म मान्दछु, किनभने हामीले देखेका छौँ आफ्नो आयु आफै बढाउने संसद पनि नेपालकै संसद हो। संविधान सभाको कार्यकाल थप गर्दा गर्दा लामो भएको थियो र अहिले पनि थप्न सक्थ्यो, मलाई त्यो चिन्ता थियो। तर मलाई खुसी के लागेको छ भने आफ्नो अवधि समाप्त हुनुहुँदा पूर्व नै उसले स्वघोषित ढङ्गबाट विघटन गरेको अवस्था विद्यमानता छ। समग्रमा हेर्दाखेरि कानुन निर्माणको कुरा आफ्नो ठाउँमा छ, केही कानुनहरूको केही निर्माण महत्त्वपूर्ण कानुनहरू निर्माण पनि भएका छन् र केही निर्माण हुन बाँकी रहे। तर समग्रमा अहिलेको स्थिति संक्रमणकालीन अवस्थामा रहेको हुनाले संविधान कारणको लागि 3 तहको जुन निर्वाचनको प्रक्रिया संविधानको घोषणा सबैभन्दा महत्त्वपूर्ण यसको चाहिँ सफलता रह्यो। अर्को त्योभन्दा महत्त्वपूर्ण कुरा नेपालमा पहिलोपटक स्पिकर जुन सभामुख अनुसरी गर्थे महिला नेतृत्वमा आउनुभयो र उहाँले विवाद रहित ढङ्गबाट यो कार्य सम्पन्न भयो। मलाई यस सफलता चाहिँ यस मान्यमा यो सफलता
साझ्यो। यहाँको भनाइमा संसदले जुन संविधान जारी गर्यो नयाँ संविधान, त्यो एउटा महत्त्वपूर्ण पक्ष भयो। त्यसै गरी निर्वाचन सम्पन्न गरे स्थानीय तहको, अब 2 तहको निर्वाचन सम्पन्न गर्दैछ भनेपछि एउटा ट्र्याकमा अगाडि बढाउन जुन काम गर्यो त्यसलाई चाहिँ सकारात्मक रूपमा यस हिसाबले हेर्दाखेरि संसदले आफ्नो जिम्मेवारी र जवाबदेता पुरा भएको मान्नुहुन्छ।
केही हदसम्म 100% नभनौँ कि त्यसमा संसदको दुरुपयोग संसदीय जुन प्रणाली छ
जस्तो
म तपाईँले भनौँ हामी कहाँ यो दुर्भाग्य नै भन्नुपर्छ। हामीले यो नेपालमा पहिलोपटक सर्वोच्च अदालतका प्रधान न्यायाधीशमाथि महाभियोगको प्रस्ताव जुन संसदमा पेश भयो संसदले नै पेश गरे। त्यसै गरी सर्वोच्चका अर्का माननीय न्यायाधीश डाक्टर आनन्दमोहन भट्टराई उप पनि महाभियोगको प्रस्तावहरू पेश भयो। यो इतिहासमा दुर्भाग्य हामी मान्न पर्छ।
यो यहाँको भनाइमा त्यो पेस गर्नु नराम्रो कुरा थियो,
त्यो पूर्वाग्रह, त्यो चाहिँ महाभियोगको राइट चाहिँ तपाईँको पार्लियामेन्टलाई छ, पार्लियामेन्ट्री सिस्टम भएको हुनाले त्यो अधिकार छ। त्यो जुन ड्यू प्रोसेस, जुन प्रक्रिया, विधि र प्रक्रिया छ, एउटा चाहिँ चेक एन्ड ब्यालेन्सको जुन सिस्टम हो हामी कहाँको, त्यो भन्दा पनि पूर्वाग्रही ढङ्गबाट एउटा नरवा सिलवालको केसलाई लिएर, एउटा व्यक्तिको केसलाई लिएर सिङ्गो तपाईँको चाहिँ जुडिसियरी र पार्लियामेन्टको बिचमा जुन विवाद ल्याउने कामहरू सिर्जना गरियो संसदबाट, त्यो पनि गम्भीर एउटा चाहिँ ठुलो मलाई लाग्छ इतिहासमा त्यसको चाहिँ समीक्षा होला। अर्को कुरा, त्योभन्दा महत्त्वपूर्ण कुरा, जुन लोकमान सिंह कार्कीको विषयमा जुन खुट्टा कमायो नि संसदले, संसद पावरफुल हो, सार्वभौम सत्ता सम्पन्न थियो, तर उसले डिसिजन गर्न सकेन, सर्वोच्चको चाहिँ तपाईँको मुख ताकेर बस्नु पर्यो, त्यो यो पनि दुर्भाग्य। अर्को मैले भने डाक्टर आनन्द मोहन भट्टराई को विषयमा जुन तपाईँको चाहिँ महाभियोग प्रस्ताव पेश भयो, त्यो झन् दुर्भाग्यपूर्ण, जुन कुरा पासै हुन सक्दैन, एउटा व्यक्तिगत तपाईँको इन्ट्रेस्टको आधारमा जुन प्रयासहरू गरिए, न्यायपालिकामाथि तपाईँको हस्तक्षेप गर्ने प्रयासहरू गरिए, न्यायाधीशमाथि हस्तक्षेप गर्ने प्रयासहरू गरिए, र तपाईँको त्यसको रिजल्ट केही पनि आउन सकेन। त्यसो भए यही केही प्रयासहरू चाहिँ तपाईँको जुन गरिए, संसदकै प्रक्रियाबाट जुन जाने कोसिसहरू गरिए, त्यसको दुरुपयोग, आफ्नो अधिकारको दुरुपयोग गर्ने प्रयासहरू गरिए, र लोकमान सिंह कार्कीको मुद्दामा पनि असफलता मन लाग्छ, संसदले चाहिँ आफ्नो अधिकारको प्रयोग गर्न सकेन, यी चाहिँ दुर्भाग्यपूर्ण।
साँझै यही कुरा गरिरहँदा संसदमा दलीय नेतृत्वको प्रभाव पर्यो कि संसदीय सर्वोच्चता कायम राख्न सकेन भन्ने हो।
यो स्वाभाविक रूपमा हामीले पढेको, हामीले बुझेको पार्लियामेन्ट सिस्टममा हाम्रा जनप्रतिनिधि भनेका संसद नै हुन्, उसले खुला ढङ्गबाट आफ्नो चाहिँ स्पिड जुन छ नि तपाईँको, आफ्नो तपाईँको डिसिजन जुन विल पावरको प्रयोग गर्न सकेनन्। जहिले पनि व्हिप सिस्टम हामीले अहिले जति पनि देख्यौँ, मैले जस्तो कानुन निर्माणकै कुरामा हेरौँ, कहिले पनि तपाईँको बुदागत ढङ्गबाट, दफावार ढङ्गबाट छलफल भइराख्यो, कहिले पनि देखिएन, त्यो बाहिरै पास भएर गइराख्यो, ओझेलमा, स्याडोमा तपाईँको पार्लियामेन्टलाई, तपाईँको चाहिँ पार्टीहरूले, तपाईँको सत्तामा बसेका पार्टीहरू, ठुला पार्टीहरूले जहिले पनि तपाईँको संसदहरूलाई स्याडोमा पारेर डिसिजनहरू बाहिरै हुने, संसदमा छलफलै नहुने। मलाई लाग्छ कतिपय संसदहरूलाई त कुन कानुन पास भइराखेको छ, कुन नीति पास भइराखेको छ थाहा नहुने स्थितिको पनि
थाहा नै छैन। यो हिसाबमा सरकार अब कस्तो अवस्थामा रहन्छ, सरकारको कानुनी हैसियत के हो, उसले के गर्न सक्छ के गर्न सक्दैन?
सरकारको विषयमा त अहिले नेपालकै पहिलो 64 सदस्य बनेको छ, र लास्ट तपाईँको संसदको अन्त्य हुनुभन्दा एक दिन पहिला पनि मन्त्रीहरू नियुक्त हुने काम भयो। त्यसमा चाहिँ निर्वाचन आयोगदेखि समग्र नागरिकको चाहिँ तपाईँको त्यसमा प्रश्न उठ्यो, निर्वाचनको आचार संहिताको उल्लङ्घन भयो भन्ने हो। सामान्य रूपमा अब अर्को सरकार निर्माण नभएसम्म यो सरकारले चाहिँ एउटा कमिटीको उसको मन्त्री परिषदको हैसियतले काम गर्न पाउँछ, अर्को सरकार नभनेसम्म यसैले काम गर्ने भयो। तर नीतिगत ढङ्गबाट, सैद्धान्तिक ढङ्गबाट एउटा महत्त्वपूर्ण डिसिजनहरू यसले गर्न पाएन, तर सामान्य जुन प्रशासनिक सञ्चालनको कुराहरू यसले स्वाभाविक रूपमा गर्न पाउँछ। पटक पटक संविधानको र कानुनको उल्लङ्घन गर्ने गरेका छन्, यसको लागि नागरिकहरूको तर्फबाट एउटा खबरदारी आवश्यक छ।
लोकबहादुर शाह, अब अर्को सन्दर्भ। जाजरको डोल्पा सडक अन्तर्गत दुनेसम्म सडकको ट्र्याक यसै वर्षमा खुल्ने भएको छ। सडकको ट्र्याक खुल्न बाँकी रहेको 10 किलोमिटर मध्ये आधा भागमा काम धमाधम भइरहेको छ। आजको कान्तिपुरमा खबर प्रकाशित छ।
सरकारले पिछडिएको क्षेत्र घोषणा गरे लगत्तै दैलेख नौमुली गाउँपालिका चारका एम प्रसाद शर्माले सामाजिक सञ्जाल फेसबुकमा व्यङ्ग गर्दै लेख्नुभयो, नौमुलीलाई सुगममा राखेर दुल्लुलाई पिछडिएको क्षेत्रमा पारिदिएकोमा सरकार तिम्रो मूल्याङ्कनलाई सलाम। विश्व विकासका दृष्टिले नौमुली गाउँपालिका दैलेखकै सबैभन्दा दुर्गम मानिन्छ। माथिल्लो भेकमा हिउँ पर्छ, मोटर बाटो पुगेको छैन, गरिबी उस्तै छ। नौमुलीलाई पिछडिएको क्षेत्र नराखेर त्योभन्दा धेरै सुगम दुल्लुलाई सूचीकृत गरिएकोमा स्थानीय आश्चर्यचकित छन्। सरकारले दैलेखका 11 तहमध्ये दुल्लु, चामुण्डा, विद्रासैन, 820 नगरपालिका तथा भैरवी र ठाठी काँध गाउँपालिकालाई पिछडिएको क्षेत्र घोषणा गरेको छ। गृह मन्त्रालयको प्रस्तावमा एक साता अघि मन्त्री परिषदले प्रदेशगत रूपमा 57 स्थानीय तहलाई पिछडिएको क्षेत्र घोषणा गर्यो। त्यसमध्ये प्रदेश नम्बर 6 सबैभन्दा अधिक 32.4% जनसङ्ख्या पिछडिएको क्षेत्रमा पर्छ। स्थानीय स्तरमा छलफल बिनै घोषणा गरिएका पिछडिएका क्षेत्रबाट लाभ भने सबैभन्दा बढी कर्मचारीले पाउने भएका छन्। आजको कान्तिपुरमा जनक नेपाल प्रकाश अधिकारीले खबर लेख्नु भएको छ।
एक साता अघि जिल्लाको छेडागाड नगरपालिका 10 झाप्राकी 15 वर्षीय सुस्त मनस्थितिकी बालिका बलात्कारमा परिन्। सोही ठाउँमा 64 वर्षीय मोतीलाल पुलले घरमा सुतिरहेको बालिकालाई असोज 21 गते राति 10 बजे कोठामा पसेर बलात्कार गरेका थिए। आजको अन्नपूर्ण पुष्टमा राजेन्द्र कार्कीले खबर लेख्नु भएको छ। यो जाजरकोटको खबर हो।
नेपालगञ्ज क्षेत्रमा कृषि कार्यका लागि सञ्चालित अवैध ट्र्याक्टरले ढुवानी सेवा गरेपछि केही महिना अघि भएको कारवाही अचेल फितलो हुँदै गएको छ। छ महिना अघि जिल्ला प्रहरी कार्यालय बाँकीले ट्र्याक्टर ओभरलोड गर्नेहरूमाथि कारवाही गरेर जरिवाना तिराउँदै अब ओभरलोड नगर्ने सहमतिमा छाडेको थियो। 35 ट्र्याक्टरलाई एकमुष्ट गरिएको कारवाहीपछि फेरिएको आचरण पुनः दोहोरिन थालेको पाइएको छ। राप्ती नदी सहित बाँकीका विभिन्न खोलाबाट दिनहुँ सयौँ ट्र्याक्टर बालुवा मोरङ गिट्टी लगायत नदीजन्ने सामग्री ढुवानी गर्दै आएको पाइएको छ। सहर पस्नु अघि चेक जाँचमा खटिएको ट्राफिक प्रहरीले ओभरलोडको नाममा जरिवाना गरे पनि ओभरलोडको सिलसिला बढ्दै गएको छ। दैनिक नेपालगञ्जमा खबर छ, पश्चिम डायरीमा स्थानीय तहले प्रदान गरेका सेवाबारे नागरिक प्रतिक्रिया।
सामाजिक सुरक्षा भत्ता समय समयमा मिल्छ, अरू जन्म दर्ता, नागरिकता, बिहा दर्ता, जे जे चाहियो भने सेवा सुविधा सम्पूर्ण मिलिराखेछ
लगायतका सामग्री बाँकी नै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
गुणस्तरीय सेवा र समयको बचतका लागि सम्झिनुहोस्।
ए, त्यो जय भागेश्वरी पोलिक्लिनिक कोल्पुरको कुरा गरे?
हो, त्यहाँ त शिक्षण अस्पतालमा काम गरेका अनुभव प्राप्त फिजिसियन लगायत स्त्री रोग, बाल रोग, सर्जन, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टरद्वारा सेवा उपलब्ध छ।
जय भागेश्वरी पोलिक्लिनिकमा उपलब्ध सेवाहरू:
गुणस्तरीय प्रयोगशालामा थाइरोइड तथा सुगर जाँच,
एक्सरे, भिडियो एक्सरे, मुटुको एक्सरे, नेबुलाइजर, अक्सिजनका साथै 24 घन्टा बिरामी भर्ना सेवा।
याद गर्नुहोस्, हाम्रा सम्पूर्ण सेवामा महिला, ज्येष्ठ नागरिक, अशक्त र किसान मजदुरलाई 15-20% छुटको व्यवस्था छ।
जय बागेश्वरी पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली, विद्यानगर 10 कोहलपुर, डायनामिक उच्च मावि अगाडि। सम्पर्क नम्बर 98 84 53 523।
ए सोनु, के सोचिराको?
हेर न सानु, आर्थिक अवस्था साह्रै बिग्रियो, सुधार गर्न कोरिया जाऊ कि भनेर सोच्दैछु।
कोरिया जानका लागि त कोरियन भाषा पढ्न पर्यो नि।
पढ्न त पढ्ने, तर कहाँ?
मध्य पश्चिमकै सबैभन्दा पुरानो र हालसम्मकै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल E1 एजुकेशन सेन्टर लाटेकोइले सुर्खेत छँदैछ नि। त्यहाँ त शान्त, सुन्दर र रमणीय वातावरणमा अत्याधुनिक प्रविधिको प्रयोग गरी सहज र सरल तरिकाबाट सिकाइन्छ नि, त्यही जाने
हो। तपाईँहरू पनि विगत 11 वर्षदेखि अध्ययनरत दक्ष प्रशिक्षकसँग कोरियन भाषा सिक्न चाहनुहुन्छ भने सुर्खेतको लाटिकोइलीमा रहेको A1 एजुकेशन सेन्टरलाई सम्झनुहोस्।
यस वर्षको PBT तथा CBT कक्षाहरू सञ्चालन भइसकेको र सीमित विद्यार्थीलाई भर्ना लिइने भएकोले समयमै आफ्नो सिट सुरक्षित गर्न हुन अनुरोध गरिन्छ।
प्रशिक्षक श्री डायमन्ड ज्योति शर्मा, A1 एजुकेशन सेन्टर लाटिकोइली सुर्खेत। सम्पर्क नम्बर 98 85 51 738 र 98 61 91 738।
दैनिक नेपालगञ्ज, नेपालगञ्जबाट प्रकाशित हुने दैनिक पत्रिका, नेपालगञ्जको अर्को परिचय। दैनिक नेपालगञ्ज,
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
यो कृष्णसार FM
94 MHz, कृष्णसार जत्तिकै तेज।
पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगञ्ज FM र बर्दियामा साथी FM पनि एकसाथ सुन्न सकिन्छ। यसका साथै कृष्णसार FM.org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। स्थानीय निकाय स्थानीय तहमा परिणत भइसकेको 100 दिनपछि आम नागरिकहरूले प्राप्त गरिरहेका सेवा सुविधाबारे के भन्छन् त सुनौ। साथी शम्भु थारूले बाँकेको जानकी गाउँपालिका वडा नम्बर 6 पुगेर सेवाग्राहीसँग सङ्कलन गर्नुभएको नागरिक आवाज।
मेरो 9 सय 28, अहिले शिविर अब 8 गते आउने भनेको छ, अनि पाठ्यक्रमलाई अस्ति दिएको थियो IMR-लाई, हामीलाई स्वास्थ्य सेवा मिलेको छ, वडा कार्यालयबाट भने बेला दिइहाल्छ। वृद्ध भत्ता त अब हाम्रो अहिले ल्याएको छ, 2 पाएले सुरक्षा त राम्रै छ। अब बाटो त हामीलाई खाल्टो छ, पुल खसिया छ, समस्या ठुलो कुरा त्यही छ।
राम राजा चमार, अब आवाज आए गर्भवती भयो त सुई लगवागा, जाँच करावागा, बच्चा जन्मा टाइम पर छुट्टी रहे, नहीं आए अस्पतालमा बच्चा भए, 500 रुपया वहाँ अस्पतालमा मिला रहा है, यहाँ कुछ नहीं। अब सुई बच्चा पैदा हो वाला लगवा आवाज आता है, गोली दवाई आने आओ तो गोली दवाई मिलत है, हाँ सेवा मिलत है भैया।
धनबाद रुपया और समय तो त्यस्तो अरु त के पाइया छैन सर, त्यही हो बच्चा को भत्ता पनि पाइरा छ अहिले।
दयावन्ती खटिक, अब जाँच करावे आवाज आता है तो आयरन चक्की पावा जात है, सुई लगवा आवाज आता है, बच्चा जलमावा आवाज आता है, बच्चा जलमावत है, लड़कन के भत्ता भई यही सेवा मिलत।
राजकुमार मिश्रा हो, स्थानीय ताबाट जे सेवा सुविधा माथिबाट आएछ सम्पूर्ण सेवा सुविधा सबै जनतालाई मिलिराख्यो। भइरहेको छ। अब गाउँपालिकाबाट हाम्रो सिफारिस चाहियो भने त्यो मिल्छ, सामाजिक सुरक्षा भत्ता समय समयमा मिल्छ, अरू जन्म दर्ता, नागरिकता, बिहा दर्ता, जे जे चाहियो भने सेवा सुविधा सम्पूर्ण मिलिरहेको छ।
रामावती वर्मा दबाई बिरो मिलत है और गावी सास से जन्म दर्ता बनत है और चौकी से अपन इंसान मिलत है, यही सेवा मिलत है।
किलोरा कुमार फोन हो, वृद्धा भत्ताहरू पाइरा छन्, स्वास्थ्य कृति चाहिँ प्राथमिक उपचारहरू भइरहेछ, पहिले चाहिँ सुत्केरी यस्तो हुँदै थियो कि यहाँ, अनि आजभोलि चाहिँ सुत्केरी चाहिँ यही स्वास्थ्यकमै हुन्छ भनौँ। प्रहरीदेखि पनि अब राम्रै सुविधाहरू पाइरहेछ भनौँ, अब अनि गाउँघरमा नभएको मेलमिलापहरू यहाँ आएर चाहिँ राम्रैसँग हुन्छ भनौँ। गाउँपालिकाहरूले चाहिँ अब यस्तो सिपमूलक तालिमहरू दिइराखेछ।
रोल्पा दुईखोली गाउँपालिकाले स्थानीय तहभित्रका लोक संस्कृति संरक्षण गर्ने योजना बनाएको छ। कला र संस्कृति संरक्षणका लागि बजेट नै विनियोजन गरिएको छ। यसका लागि स्थानीयसँग छलफल एवं अन्तर्क्रिया थालिएको हो। मगर बाहुल्य चार नम्बरका वडाध्यक्ष सुखबहादुर बुढाका अनुसार कम्तीमा गाउँपालिकाभित्रका परम्परागत नाच गीत बाजा गाजा चालचलन जोगाउन गाउँसभा मार्फत निर्णय गरिएको छ। आजको कान्तिपुरमा खबर प्रकाशित छ।
व्यवस्थित वधशाला नहुँदा जथाभावी पशु वध गर्नाले नेपालगञ्जका विभिन्न क्षेत्रमा दुर्गन्धित फैलिएको छ। कोहलपुरमा वधशाला निर्माण गरिएको भए पनि लामो समयदेखि सञ्चालनमा छैन। यता नेपालगञ्जमा पसलै पछि फरक मूल्य राखेर मासु बिक्री वितरण भइरहेको छ। नेपालगञ्ज उपमहानगरपालिका, पशु सेवा कार्यालय, जिल्ला प्रशासन कार्यालय लगायत सरकारी निकाय तथा सम्बन्धित कार्यालयका प्रमुखलाई विपक्षी बनाई केही महिना अघि अदालतमा मासु पसल व्यवस्थित गर्न माग गर्दै रिट समेत परेको थियो। आजको नयाँ पत्रिकामा व्यवस्थित वधशालाले दुर्गन्ध भन्ने शीर्षकमा खबर लेख्नु भएको छ विश्वराज पछल डङ्गियाले। यता कोहलपुर नगरपालिकाको आयोजनामा हिजो कोहलपुर नगरपालिका वडा नम्बर 1 र 2 लागि कोहलपुर नगरपालिका 2 स्थित बर्धावामा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा 129 जनाले स्वास्थ्य सेवा लिएका छन्। कोहलपुरमा प्रधान कार्यालय रहेको पूर्वपश्चिम यातायात व्यवसाय सङ्घले हिजो सङ्घ अन्तर्गत सञ्चालन हुने गरी सवारी साधन बसको नेपालगञ्जदेखि मदन चौकसम्म रोड सो गरेको खबर मिसन टुडेमा छापिएको छ।
प्युठान नगरपालिका 3 दैली सिमलमा खानेपानीको अभाव भएको छ। वर्षा नसकिँदै पानीको सङ्कट परेपछि ओडावासी 1 गाग्री पानीका लागि रातभर पदेरमा बस्न बाध्य छन्। यो प्युठानको खबर हो। आजको नयाँ पत्रिकामा खबर प्रकाशित छ।
हुम्लाको हिल्दुम साना जलविद्युत आयोजनाको आपूर्ति बन्द भएपछि सदरमुकाम सिमकोटसँग आसपासका क्षेत्र अन्धकार भएको खबर आजको नागरिकमा छापिएको छ। उता पूर्व लडाकु गणेश नकालको उपचारमा समस्या भएको छ। यो रुकुमको खबर हो। पश्चिम डायरीमा अब नागरिक मत, स्थानीय तहका जनप्रतिनिधिको 100 दिनको मूल्याङ्कनबारे यो साताको नागरिक मत केन्द्रित छ। सुनौ दाङ तुलसीपुरका पदम प्रसाद रिजालको विचार।
स्थानीय जनप्रतिनिधिहरूको 100 दिनसम्म त खास त्यस्तो परिवर्तन भएको त मैले महसुस गरेको छैन। अब यो कार्यालयहरूमा पनि ढिलाइ सुस्ती उस्तै छ। अब एउटा सानो काम गराउनु पर्यो भनेपछि पनि एकदम कर्मचारीहरूलाई अब खै अहिले यहीँ पनि फाँटमा मैले देखेँ। अब कर्मचारीहरू चाहिँ एउटा फाँटको कर्मचारी छैन, नभएपछि अर्को फाँटमा गर्नुपर्ने, त्यहाँ चाहिँ फेरि एकदम ढिलासुस्ती, खै यो मेरो फाँट होइन भन्ने, यस्ता एकदम ढिलासुस्तीका कामहरू त अब जस्ताको तस्तै छन्। यो वार्डहरूमा काम पहिले भन्दा अलिक केही सहज जस्तो मैले महसुस गरेका छु। र अन्य कार्यालयहरूमा जस्तै मालपोतहरू भए, अब अरू चाहिँ सरकारी कार्यालयहरू, जिल्ला प्रशासन कार्यालय, यिनमा त खासै चाहिँ परिवर्तन भएको जस्तो मैले महसुस गरेका छन्। किनभने कर्मचारीहरूलाई कोही कसैको चाहिँ डर त्रास भए जस्तो मैले बुझिनँ, उनीहरू आफ्नो मनपरी गर्छन्। एकदम जनतालाई चाहिँ छिटो छरितो सेवा प्रवाह कसरी हुन्छ, जनप्रतिनिधिले त अब यो ढिला सुस्तीको प्रक्रिया, जनतालाई दुःख दिने प्रक्रिया हो, त्यसलाई एकदमै अन्त गर्नु लाग्नु पर्यो। त्यो नहुँदासम्म अब यो लोकतन्त्र आएको केही उपलब्धि छैन।
यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। बिदा माग्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
तिहार अन्तर्गत एमपञ्चकको दोस्रो दिन आज कुकुर पूजा, नेपालगञ्जमा भाडाको कारोबार बढ्यो।
प्रदेश नम्बर 5 का प्रमुख लामा बाँके बर्दियाको सुरक्षा बुझ्दै, बाँकेमा 35% महिलाद्वारा घरमै सुत्केरी, जनस्वास्थ्यले चासो नदिएको गुनासो।
नेपालगञ्ज कोहलपुर न्यू रोडमा अवैध फुटपाथ व्यापार बढ्दै, समयमा काम नहुँदा सुर्खेतका सेवाग्राही समस्यामा।
र प्रदेश नम्बर 5 घोषणा गरिएको पिछडिएको क्षेत्र सच्याउन माग, जाजरकोट जिम्ला सडक 1.5 महिनापछि सञ्चालनमा, डोल्पा दुनैको सडकको ट्र्याक खुल्ने।
पश्चिम डायरी krishnasarfm.org.nbमा इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला वा स्मार्टफोन प्रयोगकर्ताले कृष्णसार एफएमको मोबाइल एप्सबाट पनि सुन्न सक्नुहुन्छ।
हवस् त प्रविधि सहयोगी योगेशसँगै लक्ष्मी रामा राकेश बिदा हुन्छौँ। आज कार्तिक एक गते बुधबार अक्टोबर 18 तारिक तिहार अन्तर्गत एम पञ्चकको दोस्रो दिन आज कुकुर पूजा। एकैछिनपछि दैनिक रेडियो पत्रिका बिट न्युज सुन्न नभुल्नुहोला। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।